FM, Radio Bheri FM.
Radio Bheri FM, Anjana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. स्थानीय तहका पदाधिकारी र सदस्यहरूको मासिक तलब भत्ता रोक्न सर्वोच्च अदालतको आदेश, तलब भत्ता लिनु गैर संवैधानिक भएको ठहर।
सुर्खेतको वृन्दरमा आउँदो मङ्सिर 18 गतेदेखि पहिलो औद्योगिक व्यापार कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव हुने, 5 करोडको अपेक्षा कारोबार हुने आयोजकको अपेक्षा।
उच्च अदालत नेपालगञ्जका न्यायाधीश बर्खास्त, क्षेत्राधिकार भन्दा बाहिर गएर सुनवाई गरेको आरोप।
र काठमाडौँमा जारी वुमेन्स च्याम्पियनसिप T20 क्रिकेटमा चितवन र विराटनगरको लगातार दोस्रो जित। हिमाल पहाड त्राई कोही छैन प्राय, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी.com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यहरूले लिइरहेको मासिक पारिश्रमिक गैर संवैधानिक भएको ठहर गर्दै रोक्न आदेश दिएको छ। अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ 1 गते दायर गरेको रिटमाथि सुनवाई गर्दै इजलासले स्थानीय तहका जनप्रतिनिधिको मासिक तलब भत्ता गैर संवैधानिक हुने फैसला गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित 5 जना न्यायाधीशको इजलासले पालिकाका पदाधिकारी सम्बन्धी दफा 3 रहेको मासिक पारिश्रमिक सम्बन्धी व्यवस्था खारेज गर्ने निर्णय गरेको हो। सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले यो फैसलाले अरू सेवा सुविधाका विषयमा भने असर नगर्ने बताउनु भएको छ। प्रदेश सभाले बनाएका सेवा सुविधा सम्बन्धी ऐनका प्रावधान संविधानको धारा 220 उपधारा 8 र धारा 227 बाँझिएकाले यी ऐनका दफा 3 अन्तर्गतका अनुसूचीहरू बदर भएको उहाँको भनाइ छ। सर्वोच्च अदालतका संवैधानिक इजलास गठन भएपछि प्रदेश तहको सभाले पारित गरेको कानून खारेज गरेको यो पहिलो घटना हो।
यसैबीच हामीले सुर्खेतको ब्रेनरमा भेटिएका केही नागरिकलाई स्थानीय तहका जनप्रतिनिधिको मासिक तलब भत्ता रोक्नुलाई तपाईँले कसरी लिनुभएको छ भनी सोधेका छौँ। सुनौ उहाँहरूको जवाफ आजको जनआवाजमा।
सामान्य भत्ता सत्ताको चाहिँ व्यवस्था गर्नु उचितै लाग्छ। अब तलब दिएर राख्नु चाहिँ उचित नहोला जस्तो लाग्छ। तलब खाएपछि त कर्मचारी भइहाल्यो, जनप्रतिनिधि भनेपछि जनताको सेवा गर्नुको लागि उनीहरूलाई भत्तासम्म
कर्मचारीलाई त दिनु पर्छ। जनप्रतिनिधिहरूले पाउने कुरा हो भने स्वाभाविक ढङ्गले पाउनु पर्छ। नियमसङ्गत छैन भने सरकारले किन निर्णय गरेको? पहिला त सरकारको कुरा होला नि त। सरकारले निर्णय गर्दाखेरि स्थानीय तहका जनप्रतिनिधिहरूले पाउने सेवा सुविधाको विषयमा प्रदेश सरकारले पनि निर्णय गरेको कुरा, त्यो निर्णय गरेको कुरा उहाँहरूले पाउनु हुँदैन भन्ने कुरा गलत होला नि त। एउटा निर्णय गर्ने कार्यान्वयन अर्को तहमा गर्ने कुरा त फरक कुरा होला। त्यो भएर उहाँहरूले पाउने सेवा सुविधा नियमसङ्गत भएको कुरालाई चाहिँ दिन पर्छ र कर्मचारीले पाएको सेवा सुविधा पनि पाउनु पर्छ। नत्र भने कर्मचारीहरूले काम गर्न सक्दैन।
भत्ता दिनु पर्यो, तपाईँ दिनु भएन, भत्ता पनि काम अनुसार दिनु, काम गर्न नसक्नु फिर्ता
दिनै पर्ने हो होइन। अब किन भन्दाखेरि उहाँहरू पनि अब वडामा खट्नुहुन्छ, कामहरू गर्नुहुन्छ यताउता, वडा अध्यक्ष अब सदस्यहरूको अब पारिश्रमिक दिनै पर्छ। दिन त काम पहिलेको जस्तो अब भइदिएको भए त अब बिग्लै कुरा थियो। अहिले त अब किन भन्दा उनीहरू पनि वडामा खटिरहेछन्, कामहरू गरिरहेछ, सर्वेहरू गरे, मलाई त लाग्छ दिनु पर्छ।
अब यसमा सर्वोच्चले निर्णय गरेको मलाई जहाँसम्म लाग्छ ठिक जस्तो पनि लाग्छ। कसरी के कारणले भन्नुहुन्छ भन्दाखेरि एउटा नियम सम्बद्ध हुनु पर्यो। अब त्यसमा कुनै स्थानीय तहमा बढी छ, कुनैमा कम छ, आफ्नो मनमर्जीले स्थानीय तहले गर्ने निर्णय लिने होइन। त्यसपछि आएर अनि पारिश्रमिक गर्ने काम गर्नेले पारिश्रमिक पाउनु पर्छ भन्ने त्यो नपाउने भन्ने हाम्रो धारणा होइन। कसैको पनि पाउनु पर्छ तर तोकिनु पर्यो। जस्तै निजामती कर्मचारीहरूको तोकिएको हुन्छ, यति काम गरे बापत उसले काम गरे मार्फत पाउने, उनीहरूले आएर काम चाहिँ एउटा माग पनि नमार्ने, भत्ता मात्रै खाने, तलब मात्रै खाने, अब चाहिँ काम गर्न नसकेमा चाहिँ पनि उनीहरूले तिर्न पनि सक्ने व्यवस्था हुनु पर्यो। गरेको निर्णय यदि कार्यान्वयनमा आउने हो भने स्थानीय तहमा भ्रष्टाचार कम र गुणस्तरीय विकासले तीव्रता पाउँछ होला भन्ने मेरो छ।
जनप्रतिनिधिहरू सबैलाई तलब भत्ता ठोकेर जनप्रतिनिधिहरूको तलब ठोकेको छ, त्यो कर्मचारीसँग तलब भत्ता दिएर चाहिँ कर्मचारी जस्तै बनाएको थियो। अब स्थानीय तहमा जितेर आइसकेपछि जनताको काम गर्छौँ, जनतालाई चाहिँ सहयोग गर्छौँ, जनताको विकास गर्छौँ भनेर आइसकेपछि जनताको विकास गर्नुपर्छ। त्यो तलब खाने भनेको चाहिँ राष्ट्र सेवा कर्मचारी हो जस्तो लाग्छ। त्यो तरिकाले आइरहेको हुन्छ उनीहरू चाहिँ जनताको, हामी तिमीहरूको यस्तो काम गर्छौँ, हरेक कुरा विकासको कामहरू अनि एउटा नाभि नारा लिएर गएर जितेर आएर त्यो तलब खानु चाहिँ उचित होइन।
आगामी मंगसिरमा सुर्खेतको वीरेन्द्रनगरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार महोत्सव हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा मंगसिर 18 गतेदेखि 24 गतेसम्म महोत्सव हुन लागेको हो। महासंघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर विसीले 300 लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यवसायका उत्पादनका स्थल रहने बताउनु भएको छ। कर्णाली प्रदेशका 10 जिल्लाबाट प्रति जिल्ला का 5 उद्यमीको सहभागिता सुनिश्चित गरिएको छ। महोत्सवलाई 2 लाखले अवलोकन गर्ने र 5 करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा लिएको केन्द्रीय उपाध्यक्ष विसीले जानकारी दिनुभयो। आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगिकरणमा सबै जुटौं भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागेको छ। महोत्सवमा कर्णालीको स्थानीय उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा समेत आयोजकले लिएको छ। कर्णालीको रैथाने बालीहरू जौको मम, फापरको चाउमिन, चोतोको अचार, चिनो र मार्सी चामलको खिरलाई महोत्सवको सबैभन्दा महत्वपूर्ण आकर्षण बनाइने उहाँले बताउनु भएको छ। यस्तै बहुमूल्य जडीबुटी खानी खनिजको बजारीकरण काँक्री बिहारदेखि राराताल, से फोक्सुन्डोदेखि बुलबुले ताल लगायतका महत्वपूर्ण पर्यटकीय क्षेत्रको पनि व्यापक प्रचार प्रसार गरिने उहाँको भनाइ छ। महोत्सवले नेपालको भ्रमण वर्ष 2020 पनि प्रत्यक्ष रूपमा सघाउ पुर्याउने आयोजकले अपेक्षा गरेको छ। कर्णाली प्रदेशमा झन्डै 17,000 घरेलु तथा साना उद्योगहरू दर्ता भएर कामहरू सुरु गरेका छन्। मेला व्यवस्थापनका लागि करिब 80 लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बसेको सरकारवालाको बैठकले ब्रिनरमा प्रत्येक घर तथा पसल अगाडि डस्टबिनको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ। फोहोर डस्टबिनमै फाल्नका लागि यस्तो व्यवस्था गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत उत्तम कुमार शर्माले जानकारी दिनुभएको छ। उहाँले प्रत्येक घुम्ती ठेला व्यवसायहरूले अनिवार्य रूपमा डस्टबिन व्यवस्था गर्नुपर्ने र फोहोर डस्टबिनमै फाल्नुपर्ने नियम बनाइएको बताउनु भएको छ। प्रत्येक सवारी साधनहरूमा डस्टबिनको व्यवस्था गर्नुपर्ने भन्दै यसो नगरेको पाए फोहोर मैला व्यवस्था ऐनअनुसार कारवाही गरिने निर्णय समेत भएको उहाँको भनाइ छ। आउँदो 8 गते नागरिक सहित संयुक्त सरसफाई अभियान चलाउने र फोहोर गरेमा नगरपालिकाका वडा प्रशासन प्रहरी उद्योग वाणिज्य संघ लगायतको संयुक्त टोलीले अनुगमन गरी आवश्यक कारवाही गर्ने निर्णय समेत भएको उहाँको भनाइ छ। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मनसुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले स्थानीय तहका पदाधिकारी र सदस्यहरूको मासिक तलब भत्ता रोक्न सर्वोच्च अदालतको आदेश, तलब भत्ता लिनु गैर संवैधानिक भएको ठहर, सुर्खेतको वीरेन्द्रनगरमा औद्योगिक व्यापार कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव हुने, 5 करोडको कारोबार हुने अपेक्षा लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। उच्च अदालत नेपालगंजका न्यायाधीश नरबहादुर शाहीलाई बर्खास्त गरिएको छ। न्याय परिषदले क्षेत्राधिकार मिची र गोर्खा ब्रुअरीको मुद्दा सुनवाई गरेको ठहर गर्दै न्यायाधीश शाहीलाई बर्खास्त गरेको हो। उहाँमाथि उच्च अदालत पोखरामा कार्यरत रहँदा गोर्खा ब्रुअरीको राजस्व विवाद सम्बन्धी एक रिटमा क्षेत्राधिकार भन्दा बाहिर गएर सुनवाई गरेको आरोप लागेको थियो। उच्च अदालत पोखरामा रहँदा रिटको सुनवाई गर्ने न्यायाधीशहरू शाहीसहित जीवन हरि अधिकारी र रामचन्द्र यादवमाथि छानबिन गर्न सर्वोच्च अदालतले यसअघि आदेश दिएको थियो। आफूहरूमाथि छानबिन हुने देखिएपछि न्यायाधीश द्वय अधिकारी र यादवले पदबाट राजीनामा दिनुभएको थियो।
भारतको उत्तर प्रदेशमा 15 दिनसम्म बन्धक बनाइएका नेपाली युवतीको उद्धार गरिएको छ। प्रहरीले कोलपुरका 22 वर्षीय युवतीलाई राम्रो काम लगाइदिने प्रलोभनमा पारेर कोलपुरमा होटल सञ्चालन गरेर बसेका भारत उत्तर प्रदेश लखिमपुर खिरीका 65 वर्षका प्रमोद पाण्डेले आफ्नो घरमा पुर्याई बन्धक बनाएर राखे पनि 15 दिनपछि उद्धार गरिएको जनाएको छ। राम्रो काम लगाइदिने प्रलोभन दिएका पाण्डेले युवतीले आफ्नै घरमा लगेर बन्धक बनाएर राखेको कोलपुर प्रहरीले जनाएको छ। युवतीलाई भारतीय सङ्घ संस्था मार्फत प्रहरीले उद्धार गरेको जनाएको छ। नेपाल आएपछि युवतीले पाण्डे विरुद्ध मानव बेचबिखन तथा शरीर बन्धकमा जाहेरी दिएको इलाका प्रहरी कार्यालय कोलपुरले जनाएको छ। युवतीको जाहेरीका आधारमा कोलपुर प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
दाङको राजपुर गाउँपालिका 4 मरेठा जंगलबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहका 21 नेता तथा कार्यकर्तालाई 5 दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप भएको छ। विप्लव नेतृत्वको समूहका पश्चिम कमाण्ड इन्चार्ज वीरजङ चन्द सहित 21 जनालाई जिल्ला अदालत घोराईबाट आवश्यक अनुसन्धानका लागि 5 दिनको म्याद थप गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले उनीहरूबाट लोड गरिएको अमेरिकन पिस्तोल गोलीसहित महत्त्वपूर्ण राजनीतिक दस्तावेज बरामद गरेको बताउनु भएको छ। प्रहरीले 2 अमेरिकन लोड गरिएको पिस्तोल 2 थान त्यस्तै कटुवा पिस्तोल 4 थान नगद 3,84,503 रुपियाँ समेत बरामद गरेको जनाएको छ।
बाँकेको नेपालगञ्जको त्रिवेणी मोडमा स्वागत गेट निर्माण गर्ने भएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले झन्डै 32 लाख रुपियाँको लागतमा गेट निर्माण गर्न लागेको हो। सङ्घका अध्यक्ष नन्दलाल वैश्यले त्रिवेणी मोडबाट नेरोड जाने बाटोमा उत्तर दक्षिण मुख रहने गरी गेट निर्माण हुने भन्दै टेन्डर सम्मान समेत आह्वान भइसकेको बताउनु भएको छ। यसअघि सङ्घले दाता जुटाएर त्रिभुवन चोकमा स्तम्भ र कारकादोमा घण्टाघर निर्माण गर्ने भन्दै 1 करोड रुपियाँ सहयोग जुटाए पनि सहमति हुन नसक्दा काम अघि बढ्न सकेको छैन। जनआन्दोलनका बेला त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिग तोडिएपछि चोकमा शालिग राख्ने स्तम्भ मात्रै रहेको थियो। त्रिभुवनको शालिग राख्ने ठाउँ छाडेर स्तम्भ निर्माणका लागि 6 महिना अघि काम सुरु गर्न लाग्दा समेत विरोध भएपछि काम रोकिएको सङ्घले जनाएको छ। सङ्घले त्रिभुवन चोकमा स्तम्भ निर्माणका लागि उपमहानगरपालिकासँग अनुमति लिए पनि काम गर्ने बेला विरोध भएपछि उपमहानगरपालिकाले नै साथ नदिएको गुनासो गरेको छ।
नेपाली कंग्रेस बाँकीले कंग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणको घटनामा उजुरी अनुसार मुद्दा चलाउन माग गरेको छ। कंग्रेस बाँकेका सचिव कपिल देव शर्माले 10 जना विरुद्ध ज्यान मार्ने उद्योगको उजुरी दर्ता गरे पनि मुख्य दोषीलाई नै मुद्दा नचलाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। सचिव शर्माले मुख्य दोषीलाई छुटकारा दिई अरू व्यक्तिलाई मात्र मुद्दा चलाएको भन्दै यसमा आफूहरूको आपत्ति रहेको बताउनु भएको छ।
बैतडीका विभिन्न स्थानीय तहमा किशोर किशोरीहरू नै बाल विवाह न्यूनीकरण अभियानमा जुटेका छन्। बाल विवाह न्यूनीकरणका लागि उनीहरूले साप्ताहिक रूपमा कक्षा सञ्चालन गरेर जानकारी दिने गरेको दशरथ चन्द नगरपालिका 2 रेजना टेलरले बताउनु भएको छ। साप्ताहिक रूपान्तरण कक्षामा बाल विवाह, महिला हिंसा, न्यूनीकरण लगायतका विषयमा केन्द्रित रहेर छलफल गर्ने गरिएको उहाँको भनाइ छ। किशोरी वृद्ध समूहमा बाल विवाह न्यूनीकरण विषयमा छलफल हुने र यसले गाउँघरमा हुने बाल विवाह रोक्नका लागि थप पहल गर्ने सिगास एकका बबिता भट्टले बताउनु भएको छ। बाल विवाहले गर्ने असरका बारेमा घर दैलो कार्यक्रम समेत गर्ने गरिएको उहाँको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय बैतडीले विवाडिसी अवस्थामा रहेको 5 लाख भन्दा बढी बढी मूल्यको अवैध खाद्य सामग्री बरामद गरेको छ। प्रहरीले विशेष सुराकीका आधारमा शिवनाथ गाउँपालिकाको वडा नम्बर 2 शर्मा मालीबाट ट्र्याक्टरमा बिवारिसे राखेको 5,25,000 मूल्य बराबरको खाद्य सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार 17 बोरा चिनी, 28 बोरा मिश्री लगायतका सामान बरामद गरेको जनाएको छ। फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँले सबैको मान सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक रेफेडेसनकै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले नयाँ सभामुखको उम्मेद्वार टुङ्गो लाग्न नसक्दा सभामुख चयन प्रक्रिया अन्यलमा परेको छ। नेकपाभित्र सभामुख बन्न धेरै नेताले दावी गरेपछि उम्मेद्वार छान्न सकस भएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको आरोप लागेपछि करिब 3-7 अघि राजीनामा दिनुभएको छ। संविधानको धारा 91 सभामुख र उपसभामुख मध्ये एकजना महिला र फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था गरेको छ। नेकपाका संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङले सभामुख र वा उपसभामुख मध्ये एक पदमा मात्रै आफ्नो पार्टीको दावी हुने बताउनु भएको छ। नेकपाका केही नेताले उपसभामुख शिवमाया तुम्बा आम्फेलाई सभामुखका लागि अघि सारे पनि तत्कालीन माओवादी तर्फका नेताले भने असहमति जनाएका छन्। पुसको अन्तिम साता हिउँदे अधिवेशन बोलाउने योजना भए पनि सभामुखको निर्वाचनका लागि मङ्सिरमा नै अधिवेशन बोलाउने तयारी भएको संसद सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण काठमाडौँमा सुरु गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हिजो र आज दुई दिने प्रशिक्षणको आयोजना गरेको हो। पार्टीबाट विजयी नगरपालिका प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिइएको हो। यसै गरी सम्बन्धित पालिकाका काङ्ग्रेस सभापति पनि प्रशिक्षणमा सहभागी भएका छन्। पार्टी कार्यालय सचिव मुक्ति आचार्यले प्रशिक्षणमा देशभरबाट 400 बढी को सहभागिता रहेको बताउनु भएको छ।
संघीय सरकारले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि आएको बजेट फिर्ता जान नदिने बताए पनि पहिलो तीन महिनामा जम्मा 4.5% मात्रै पुँजीगत खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले गत साउनदेखि असोज मसान्तसम्म पुँजीगत खर्च 18,36,71,00,000 रुपियाँ भएको जनाएको छ। यो आर्थिक वर्षमा 4,08,59,00,000 रुपियाँ पुँजीगत खर्चको लक्ष्य राखेको सरकारले पहिलो तीन महिनामा 4.5% मात्रै खर्च गरेको छ। चालु खर्च भने 16% भन्दा बढी भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। विकास र निर्माण लगायतका लगानी हुने पुँजीगत खर्च फिर्ता हुन नदिन भन्दै जेठमै बजेट ल्याउने व्यवस्था गरे पनि यसमा सुधार हुन सकेको छैन। कर्णाली प्रदेशमा पनि गत आर्थिक वर्षमा विकास बजेट खर्चको अवस्था निराशाजनक रहेको छ।
विपद न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज डिएनआरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा अहिले 7:30 मंगलगढी चोकबाट प्रभाव फेरी गरी जिल्ला समन्वय समिति सुर्खेत कोकहलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ। यस्तै खुला मञ्चमा नेपाली सेनालाई विपद व्यवस्थापन तथा विपद सामना सम्बन्धी वृत्तचित्र प्रदर्शन गर्ने जनाएको छ। सुर्खेत सहित कर्णाली प्रदेशमा विपदका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरे पनि विपद न्यूनीकरणका लागि भने कुनै पनि तहले ठोस योजना बनाएका छैनन्।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। काठमाडौँमा जारी वुमन्स च्याम्पियन्स टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा चितवनले ललितपुरलाई 89 फराकिलो अन्तरले हराएको छ। टियु क्रिकेट मैदानमा 136 रनको विजय लक्ष्य पछ्याएको ललितपुर 17.1 ओभरमा सबै विकेट गुमाएर 46 रनमा समेटिएको हो। ललितपुरका लागि कप्तान नेरी थापाले सर्वाधिक 17 रनको योगदान दिए पनि अरू 10 खेलाडीले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन्। ललितपुरलाई सस्तैमा समेट्ने क्रममा चितवनका ऋतु कनौजिया र कविता गौतमले समान 2-2 विकेट लिनुभएको हो। टस हारेर ब्याटिङ गरेको चितवनले ऋतु कनौजियाको 58 रनको अभिजित अर्धशतकीय पारीसँगै 20 ओभरमा 3 विकेट गुमाउँदै 135 रन जोडेको हो। कनौजियाले 39 बलमा अर्धशतक पूरा गर्नुभयो भने प्यारी चौधरी 23 बलमा 1 चौका सहित 22 रनमा अभिजित रहनुभएको हो। चितवनले जित दर्ता गर्दा ललितपुरको भने यो लगातार दोस्रो हार हो।
यस्तै विराटनगरले पोखरालाई 6 विकेटले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। 95 रनको सामान्य लक्ष्य विराटनगरले 15 ओभरमा 4 विकेट गुमाउँदै पूरा गरेको हो। राम्रो सुरुवात गर्न नसके पनि विराटनगरका लागि ज्योति पाण्डे र लक्ष्मी चौधरीले राम्रो पारी खेल्दै जित दिलाउनु भयो। टस जितेर पहिला ब्याटिङ गरेको पोखराले 20 ओभरमा 5 विकेट गुमाएर 94 रन बनाएको हो। पोखराका लागि कविता कुँवरले सर्वाधिक 22 तथा कप्तान सीताराणा मगरले 16 रन बनाउनु भयो। पहिलो खेलमा नै अर्धशतक प्रहार गर्नुभएका विराटनगरका ज्योतिले 52 र लक्ष्मीले 23 रनको योगदान दिनुभएको छ। जितसँगै विराटनगरले 2 खेलबाट 4 अङ्क बनाएको छ भने पोखराले लगातार दोस्रो हार बिहोरेको छ। आउँदो 7 गतेसम्म चल्ने प्रतियोगिताको विजेताले 7,00,000 र उपविजेताले 3,00,000 रुपियाँ पुरस्कार पाउनेछन्।
र नेत्रहीन क्रिकेट सङ्घको अध्यक्षमा पुनः पवन घिमिरे निर्वाचित हुनुभएको छ। सङ्घको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन नयाँ कार्यकालका लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो। यस्तै सङ्घले उपाध्यक्षमा अमृत बराल, महासचिवमा विक्रम बहादुर राणा, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिवमा गीता पौडेललाई चयन गरेको छ। सदस्यमा रमेश पोखरेल, सम्राट गौतम उपाध्याय, नीलकण्ठ तिमिल्सना, निर्मल पौडेल, भगवती भट्टराई र अकबर जोशी निर्वाचित हुनुभएको छ। यस्तै पूर्व राष्ट्रिय फुटबल खेलाडी खेलाडी विजय गुरुङले राष्ट्रिय फुटसल टिमको कप्तानी गर्नुहुने भएको छ। इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनौट अघि अखिल नेपाल फुटबल संघ एन्फाले विजयलाई कप्तानको जिम्मेवारी दिएको हो।
खेल खबरसँग लिलाई बिहानको भेरी खबर सकियो। बिदाउनु गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
स्थानीय तहका पदाधिकारी र सदस्यहरूको मासिक तलब भत्ता रोक्न सर्वोच्च अदालतको आदेश। तलब भत्ता लिनु गैर संवैधानिक भएको ठहर।
सुर्खेतको ब्रेनरमा औद्योगिक व्यापार कृषि प्रदर्शनी एवं पर्यटन महोत्सव हुने, 5 करोडको कारोबार हुने अपेक्षा।
उच्च अदालत नेपालगञ्जका न्यायाधीश बर्खास्त। क्षेत्राधिकार भन्दा बाहिर गएर काम सुनाई गरेको आरोप।
र काठमाडौँमा जारी वुमन्स च्याम्पियनसिप टी20 क्रिकेटमा चितवन र विराटनगर लगातार दोस्रो जित हात पार्न सफल। हस्तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।